यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। अर्थतन्त्रका समष्टिगत परिसूचक सुधारोन्मुख रहेको अर्थ मन्त्रालयद्वारा जानकारी। राजस्व संकलनमा गत आर्थिक वर्षमा 11.3% वृद्धि। गत असार 24 गतेको बाढ़ीले मितेरी पुल बगाएपछि केरूङमा अलपत्र 117 जना नेपालीलाई स्वदेश फर्काउने प्रयास शुरू। पोलिट ब्यूरो र केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न नेकपा एमाले सचिवालय बैठक जारी। इराकको एक व्यापारिक केन्द्रमा आग लागि हुँदा कम्तीमा 61 जनाको मृत्यु। र बंगलादेशमा जारी साफ अण्डर 20 महिला च्याम्पियनशीपमा नेपालद्वारा श्रीलंकामाथि 7-0 गोलको जीत। अर्थतन्त्रका समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख र सुदृढ बन्दै गएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार राजस्व र संघीय खर्चमा वृद्धि भएको छ भने बाह्य क्षेत्र सबल हुनुका साथै आन्तरिक अर्थतन्त्र क्रमशः लयमा फर्कदै गएको छ। गत आर्थिक वर्ष 2081-82 राजस्व संकलन 11.3%, संघीय खर्च 9.3%, चालू खर्च 5.5%, पूंजीगत खर्च 16% र वित्तीय व्यवस्थातर्फको खर्च 17.6% बढ़ेको अर्थ मन्त्रालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो।
प्रमुख आर्थिक परिसूचकहरूलाई हेर्दाखेरि हामी सन्तोषजनक हिसाबमा प्रोग्रेसिभ हिसाबमै छौं। गत वर्षसँग कम्पेयर गर्नुपर्दा तथापि हामीले आफ्नै लक्ष्य अनुरूपकै कुराहरू हामीले निर्धारण गरेका लक्ष्यहरू अनुसार चाहिँ एचिभ नभए पनि गत वर्षभन्दा चाहिँ अलिकति राम्रो भएको अवस्थाहरू छ। अब हामीले 6% आर्थिक वृद्धि भने पनि अब 81-82 4.61% रहने अनुमान छ, जुन चाहिँ गत वर्ष 80-81 यस्तो वृद्धि दर चाहिँ 3.67% रहेको थियो। र अर्थतन्त्रको आकार पनि अहिले 61.7 अर्ब पुगेको अनुमान छ, करिब 4 खर्ब प्लसले बढेको अवस्था छ। अर्थतन्त्र अलिकति लयमा फर्केको र निजी क्षेत्र उत्साहित भएको, अहिले बजेट आइसकेपछि आएको चाहिँ मौद्रिक नीतिले पनि अलिकति निजी क्षेत्रलाई उत्साहित गरेको, केही कुराहरूलाई अगाडि बढ़ाउने भन्ने खालको कुराहरू छ।
आर्थिक वर्ष 2080-81 मुलुकको आर्थिक वृद्धि 3.67% रहेकामा गत आर्थिक वर्षमा आर्थिक वृद्धि दर 4.61% रहने अनुमान छ। अर्थ मन्त्रालयका अनुसार पूंजी बजार तुलनात्मक रूपमा सबल बन्दै गएको छ। 2081 असार मसान्तसम्म 2240.41 बिन्दुमा रहेको नेप्से परिसूचक 2082 असार मसान्तसम्ममा 2794.78 बिन्दु कायम भएको छ। अघिल्लो आर्थिक वर्षको जेठसम्म कुल वैदेशिक व्यापार 1.9% र वस्तु व्यापार घाटा 1.7% संकुचन भएकोमा आर्थिक वर्ष 2081-82 जेठसम्म कुल वस्तु निर्यात 77.8% बढ़ेर 2,47,57 करोड़ र वस्तु आयात 13.1% बढ़ेर 16,44,40 करोड़ पुगेको मन्त्रालयले जनाएको छ। अर्थ सचिव घनश्याम उपाध्यायले चालू आर्थिक वर्षको पहिलो दिन आज सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूलाई आर्थिक वर्ष 2082-83 बजेट कार्यान्वयनको मार्गदर्शन पठाउनु भएको छ। बजेटले लिएका उद्देश्य प्राप्तिका लागि उपलब्ध हुने स्रोतको अधिकतम उपयोग गर्दै खर्चमा मितव्ययिताका साथै प्रभावकारी कार्य सम्पादन गर्न मन्त्रालयले आग्रह गरेको छ। गत असार 24 गते लेहेन्दे खोलाको बाढ़ीले मितेरी पुल बगाएपछि केरूङमा अलपत्र 117 जना नेपाली सवारी चालक र सहचालकलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ। सामान ढुवानीका लागि मितेरी पुल पारिरहेका 117 जना सवारी चालक र सहचालकहरूलाई स्वदेश फर्काउन परराष्ट्र मन्त्रालय मार्फत चीन सरकारलाई अनुरोध गरिएको रसुवाका सहायक प्रमुख जिल्लाधिकारी ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो। उनीहरूको लागि खाने र बस्ने व्यवस्था भने चिनिया पक्षले मिलाएको उहाँले जानकारी दिनुभयो। यस वर्षको 3 महिनामा विपदजन्य घटनामा परेर 93 जनाको मृत्यु भएको छ भने 22 जना बेपत्ता भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। गत वैशाखदेखि असारसम्मको 3 महिनामा 2065 विपदजन्य घटनामा परेर आजसम्म 445 जना घाइते भएको प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारले जानकारी दिनुभयो। बीपी राजमार्गमा आजदेखि रातिको समयमा सवारी सञ्चालनमा प्रशासनले रोक लगाएको छ। बीपी राजमार्ग अन्तर्गत काभ्रे प्लानचोक खण्डमा आजदेखि सिन्धुली र काभ्रेको सिमाना नेपाल थोकदेखि काभ्रेको काभ्रे भन्ज्याङसम्म साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन चलाउन काभ्रे प्रशासनले रोक लगाएको हो। काभ्रे र सिन्धुली सहितका सुरक्षा निकायका सुरक्षा समितिको बैठकले मनसून सक्रिय रहेकाले विपदजन्य घटना हुन सक्ने भन्दै 1 महिना अगाडिबाटै रातिमा सवारी साधन चलाउन नदिने निर्णय गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा जारी बैठकमा पार्टीको पोलिट ब्यूरो र केन्द्रीय कमिटी बैठकको तयारी लगायत समसामयिक विषयमा छलफल भइरहेको एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र प्रसाद गौतमले जानकारी दिनुभयो। उहाँले विधान महाधिवेशनको तयारीका लागि भोलि बस्ने पोलिट ब्यूरो र साउन 5 गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न सचिवालय बैठकमा छलफल भइरहेको जानकारी दिनुभयो। यसअघि आगामी भदौ 20 र 21 गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय पार्टीले गरेको छ। राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिमा जलस्रोत विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ। समितिको आजको बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नेपालको जलस्रोतलाई मुलुकको अर्थतन्त्रको आधारका रूपमा व्यवस्थित गर्न सरकारले जलस्रोत विधेयक ल्याएको बताउनुभयो। बैठकमा सांसदहरू डाक्टर वेदुराम भूषाल, सुरेश कुमार आलेमगर, गरिमा शाह, डाक्टर अन्जान साक्य, भुवन बहादुर सुनवार लगायतले जलस्रोत विधेयकले नेपालको जलस्रोतको सही सदुपयोग गर्न कानूनी बाटो तयार गर्न सक्ने बताउनुभयो। काठमाडौँ महानगरपालिकाले नियमित पानी परेकाले डेंगी संक्रमणको जोखिम बढ़ेको भन्दै सचेत रहन आग्रह गरेको छ। एक महिनादेखि नियमित जसो पानी परिरहेकाले एडिज जातिका पोथी लामखुट्टेको टोकाईबाट लाग्ने डेंगीको संक्रमणको जोखिम उच्च रहेको भन्दै सचेत रहन आग्रह गरिएको महानगरको महामारी रोकथाम तथा नियन्त्रणका लागि स्रोत व्यक्ति ऋषि भूषालले जानकारी दिनुभयो। डेंगी संक्रमण भएपछि बिरामीहरूलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको पेट जोर्नी, मांसपेशी दुख्ने, आलस्य हुने जस्ता लक्षण देखा पर्दछन्। डेंगीबाट बस्न घर वरिपरि कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालाई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान दिउँसो राति जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्ने लुगा लगाउने जस्ता उपाय अप्नाउन काठमाडौँ महानगरपालिकाले सबैमा आग्रह गरेको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग प्रगाढ़ सम्बन्ध बनाएर श्रम र उत्पादनलाई सँगसँगै लैजानुपर्ने बताउनु भएको छ। वाईसीएल नेपाल केन्द्रीय समितिद्वारा आज ललितपुरमा आयोजित श्रम तथा उत्पादनमा वाईसीएल अभियानको शुभारम्भ गर्दै उहाँले अविरल वर्षा र बाढ़ी पहिरोबाट हुने सम्भावित क्षतिलाई रोक्न सहयोग गर्न आग्रह गर्नुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले एक वर्षको अवधिमा भूमि व्यवस्था सहकारी र गरीबी निवारणका क्षेत्रमा धेरै राम्रा काम गरेको दावी गर्नुभएको छ। वार्षिक उपलब्धि सम्बन्धी जानकारी दिने उद्देश्यले मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाटमा मन्त्री अधिकारीले आवश्यक ऐन नियम कानून निर्माण गरी देश र जनताका पक्षमा काम गरिरहेको उल्लेख गर्नुभयो। विवादित अडियो रेकर्ड र जग्गा प्रकरणका सन्दर्भमा सत्य तथ्य समाचार बाहिर ल्याउन संचार कर्मीलाई आग्रह गर्दै मन्त्री अधिकारीले त्यसमा आफू दोषी देखिए जस्तो सुगै सजाय भोग्न तयार रहेको स्पष्ट पार्नुभयो। आजदेखि धरहरा हरेक दिन बिहान 8 बजेदेखि बेलुकी 8 बजेसम्म 12 घण्टा खुल्ने भएको छ। नागरिकको मागलाई मध्यनजर गर्दै समयावधि थप गर्दै दैनिक धरहरा 12 घण्टासम्म खुल्ला गरिएको शहरी विकास मन्त्रालयले जनाएको छ। आजदेखि विदाको दिनमा समेत धरहरा खुल्ला रहने मन्त्रालयले जनाएको छ। नेपाल सरकार रोजगारदाता र श्रमिक संगठनबीच श्रमिकको न्यूनतम पारिश्रमिक 19,550 रूपियाँ बनाउने विषयमा सहमति भएको छ। आज श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको त्रिपक्षीय बैठकमा उक्त सहमति भएको मन्त्रालयले जनाएको छ। श्रम ऐन 2074 दफा 107 प्रत्येक 2 वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने व्यवस्था छ। यसअघि श्रमिक न्यूनतम पारिश्रमिक 17,300 रहेको थियो। साउने संक्रान्ति पर्व आज देशभर स्नान दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइएको छ। सौरमास अनुसार सूर्य दक्षिणायनतिर लागि ठिक कर्कट रेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति समेत भनिन्छ। कृषि प्रधान देश नेपालमा मानुखाई मुरी उब्जाउने भन्ने कथन अनुसार असाढ महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानहरूले हिलो मैलो पखाली आफ्ना इष्टमित्रहरूका साथ रमाइलो गर्ने चलन समेत रहिआएको छ। असाढे हिलोबाट आउन सक्ने रोगबाट जोगिन आज लुतो समेत फालिएको छ। पूर्वी इराकी शहर कुटको सपिङ मलमा आगलागी हुँदा कम्तीमा 61 जनाको मृत्यु भएको छ। पाँच दिन अघि मात्र खोलिएको त्यस मलमा आगलागी भएको समाचारमा जनाइएको छ। सपिङ मलको दोस्रो तलामा एयर कन्डिशनर विस्फोट भएपछि आगलागी भएको थियो। पाकिस्तानमा पछिल्लो 24 घण्टामा भारी मनसुनी वर्षाका कारण 54 जनाको मृत्यु भएको सरकारको विपद एजेन्सीले जनाएको छ। बुधबार बिहानदेखि पंजाब प्रान्तका केही भागमा मुसलधारे वर्षा भएको र राजधानी इस्लामाबादको छेउमा रहेको रावलपिण्डी शहर हुँदै बग्ने नदी नजिकै बस्ने बासिन्दाहरूलाई पानीको सतहमा वृद्धि हुँदै गएपछि सुरक्षित ठाउँमा सर्न समेत आदेश दिइएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बिहिबार विविध कार्यक्रमहरूको आयोजना गरी 38 वार्षिकोत्सव मनाएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले देशभरका औद्योगिक क्षेत्रको एकीकृत व्यवस्थापन समन्वय तथा प्रवर्धन गर्दै आएको छ। वार्षिकोत्सव समारोहमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आर्थिक उद्यमशीलता रहेका ठाउँमा रोजगारी सिर्जना हुने भएकाले औद्योगिक पूर्वाधार विकासमा सरकार केन्द्रित रहेको बताउनुभयो। त्यस अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले औद्योगिक क्षेत्रलाई आधुनिक प्रविधियुक्त नवीन तथा प्रतिस्पर्धी बनाउन निजी क्षेत्र र सरकार सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो। यस्तै बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अध्यक्ष बाबुराम पन्तले औद्योगिक प्रवर्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै आफूहरू अगाडि बढ़िरहेको बताउनुभयो। धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले कालीगण्डकी किनारमा पैदल मार्ग निर्माणको कामलाई जोड़ दिएको छ। बितेको आर्थिक वर्षमा कालीगण्डकी किनारमा 2.5 किलोमिटर बढ़ी पैदल मार्ग निर्माण गरिएको र थप 34 किलोमिटर निर्माणको प्रक्रियामा रहेको नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो।
नेपालले सात महिला U20 च्याम्पियनशीपमा तेस्रो जित निकालेको छ। बिहिबार सम्पन्न खेलमा नेपाल 7-0 गोलले विजयी भएको हो। पहिलो खेलमा नेपालले श्रीलंकालाई यही स्कोरमा पराजित गरेको थियो। जीतसँगै शीर्ष स्थानमा उक्लिएको नेपालले 4 खेलबाट 9 अंक पुर्याएको छ। समान खेल खेलेको श्रीलंका जीत र अंकविहीन छ। नेपालको जीतमा समीक्षा मगरले समान 2 गोल गरिन्। कुसुम खतिवड़ा, पूर्णिमा राई, सरिता नाथ र बिर्सना चौधरीको नाममा 1-1 गोल रह्यो। मंगलबार सम्पन्न आफ्नो तेस्रो खेलमा नेपालले श्रीलंकालाई 7-0 गोलकै नतिजामा पराजित गरेको थियो। अब नेपालले शनिबार भूटानसँग खेल्नेछ। पहिलो खेलमा भूटानलाई 6-1 गोलले हराएको नेपाल दोस्रो खेलमा आयोजक बंगलादेशसँग 3-2 गोल अन्तरले हारेको थियो। नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर साबित्रा भण्डारीले अस्ट्रेलियाको ए लीग खेल्ने भएकी छिन्। बिहिबार ओलिन्टेङ फिनिक्स फुटबल क्लबले एक विज्ञप्ति जारी गर्दै साबित्रालाई 2 वर्षको सम्झौता गरेको बताएको छ। न्यूजील्याण्डको ओलिन्टेङ शहरमा रहेको ओलिन्टेङ फिनिक्सिङ फुटबल क्लबले अस्ट्रेलियाको ए लीग प्रतियोगितामा प्रतिस्पर्धा गर्छ। ओलिन्टेङ फिनिक्स न्यूजील्याण्डको एकमात्र ए लीग क्लब हो जसले देशको तर्फबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दछ। कुनै पनि नेपाली फुटबल खेलाड़ीले अस्ट्रेलियामा खेलेको पहिलो पटक हो। यसअघि साबित्राले फ्रान्सको महिला लीग खेलेकी थिइन्। 2 सिजन फ्रान्स खेलेकी साबित्राले त्यसअघि इजरायलमा खेलेकी हुन्। त्यसअघि उनले भारतीय लीग खेलेकी थिइन्। यता नेपालमा भने साबित्रा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग आबद्ध छिन्।
अब मौसम। आगामी 24 घण्टामा सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अर्थतन्त्रका समष्टिगत परिसूचक सुधार उन्मुख रहेको अर्थ मन्त्रालयद्वारा जानकारी। राजस्व संकलनमा गत आर्थिक वर्षमा 11.3% वृद्धि। गत असार 24 गतेको बाढ़ीले मितेरी पुल बगाएपछि केरूङमा अलपत्र 117 जना नेपालीलाई स्वदेश फर्काउने प्रयास शुरू। पोलिट ब्यूरो र केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न नेकपा एमाले सचिवालय बैठक च्यासलमा जारी। इराकको एक व्यापारी केन्द्रमा आगलागी हुँदा कम्तीमा 61 जनाको मृत्यु। र बंगलादेशमा जारी साफ अण्डर 20 महिला च्याम्पियनशीपमा नेपालद्वारा श्रीलंकामाथि 7-0 गोलको जीत। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।